قادر مطلق خدا باپ اور بیٹے روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ آج ہم یہ تعلیم پائیں گے کہ نجات اور چال چلن کے درمیان تعلق کیا ہے، واٹ از دا کنیکشن بٹوین سالویشن اینڈ کنڈکٹ۔ نجات کیا ہے جسے ہم مسیحی لوگ نجات کہتے ہیں، سالویشن کیا ہے، گناہ اور اس کے اثرات سے چھٹکارا نجات ہے۔ انسانی تاریخ میں، انسانی نسل میں گناہ چل رہا ہے، لیکن گناہ اور اس کے اثرات سے چھٹکارے کا نام نجات ہے۔ اس کے اثرات کیا ہیں گناہ کے؟ خدا سے دوری۔ جب آدم اور حوا نے گناہ کر لیا تو وہ خدا سے دور کر دیے گئے، اس کے جلال سے نکال دیے گئے، اور پھر موت بھی آ گئی، کیونکہ خدا کا حکم توڑنا گناہ ہے اور گناہ کی مزدوری موت ہے۔ یسایہ 64 باب 5 آیت سے، تو اس سے ملتا ہے جو خوشی سے صداقت کے کام کرتا ہے، اور ان سے جو تیری راہوں میں تجھے یاد رکھتے ہیں، دیکھ تو غضبناک ہوا کیونکہ ہم نے گناہ کیا اور مدت تک اسی میں رہے۔ کیا ہم نجات پائیں گے؟ ہم گناہ میں پڑے ہیں، مدت تک اس میں پڑے ہیں، کیا ہم نجات پائیں گے؟ یہ سوال ہے، خواہش ہے انسان کی کہ ہم نے تو گناہ کر لیا ہے، اب اس کے اثرات سے آزاد کیسے ہونا ہے، نجات کیسے پانی ہے؟ یہ خواہش ہے، آرزو ہے، فریاد ہے، درخواست ہے، سوال ہے کہ ہم گناہ کے اثر میں ہیں، اس سے نجات کیسے پائیں گے؟ رومیو 3:23 آیت، سب نے گناہ کیا اور خدا کے جلال سے محروم ہیں۔ یہ اثر ہے گناہ کا کہ ہم جلال سے محروم ہیں، خدا کے جلال سے خارج کر دیے گئے، خدا کے گھر سے نکال دیے گئے، باغ عدن سے نکال دیے گئے، اس خوشی بھری زندگی سے نکال دیے گئے۔ رومیو 5:12 آیت، جس طرح ایک آدمی کے سبب سے گناہ دنیا میں آیا اور گناہ کے ساتھ موت آ گئی، موت سب آدمیوں میں پھیل گئی۔ یہ دوسرا اثر ہے گناہ کا، خدا سے دوری اور پھر موت۔ اور رومیو 6:23، گناہ کی مزدوری موت ہے، اور بائبل بتاتی ہے فرشتہ ظاہر ہوا یوسف پر اور اس سے کہا کہ تو اپنی بیوی مریم کو اپنے ہاں لے آنے سے نہ ڈر، جو بچہ اس کے پیٹ میں ہے وہ روح القدس کی قدرت سے ہے، اس کا نام یسوع رکھنا، کیونکہ وہی اپنے لوگوں کو ان کے گناہوں سے نجات دے گا۔ سو نجات کیا ہے؟ گناہ اور اس کے اثرات سے چھٹکارا، خدا سے دوری ہے اور موت ہمیں ملی ہوئی ہے۔ ان دونوں سے نکالنا، گناہ کے اثر سے نکالنا، گناہ کی سزاؤں سے نکالنا، یہ ہے نجات۔ بائبل کہتی ہے کہ تمام بنی نوع انسان نے گناہ کیا ہے، رومیو 3:23 آیت اور 5:12 آیت، سب نے گناہ کیا اور خدا کے جلال سے محروم ہے۔ آدم اور حوا نے گناہ کیا اور ان سے گناہ ساری انسانی نسل میں آ گیا۔ میں ابھی پیدا بھی نہیں ہوا تھا تو گناہ میرے اوپر تھا، کیونکہ میں آدم اور حوا کی اولاد ہوں۔ وہ گناہ کر بیٹھے، ان کی وجہ سے گناہ تمام انسانوں میں آ گیا ہے، جذب ہو گیا ہے ہم میں، اور پھر ہم خود بھی گناہ کرتے ہیں نا، اپنی زبان سے، اپنی آنکھوں سے، اپنے کانوں سے، اپنے ہاتھوں سے، اپنے پیروں سے، اپنے دل، اپنے ذہن سے، اپنے جسم کے دوسرے اعضاء سے، ہم گناہ کرتے ہیں۔ ایک تو الزام ہو گیا، چلو جی آدم اور حوا نے گناہ کیا اور ان کی وجہ سے گناہ ہمارے اوپر آ گیا، وہ بات ٹھیک ہے، ہم کون سے اچھے ہیں، ہم بھی تو گناہ کرتے ہیں۔ انہیں کتنے حکم ملے تھے؟ باغ عدن میں ایک ہی حکم کہ تم اس درخت کا پھل نہ کھانا، اور وہی توڑ بیٹھے۔ اور چلو شریعت کے 613 ہم نہیں گنتے، 10 ہی گن لو، جو 10 حکم بڑے مشہور ہیں، بچپن سے سکھائے جاتے ہیں۔ کس نے پورے 10 قائم رکھے ہیں؟ چلو ایک دو ایسا ہوگا، نہیں کیا ہوگا آپ نے گناہ، وہ حکم نہیں توڑا ہوگا، مان لیتے ہیں، لیکن باقی کے کچھ 7 8 6 5 4 3 2 अगर एक भी हुक्म तोड़ा हुआ है तो हो गए ना हम आदम और हव्वा के बराबर। उन्हें एक मिला, उन्होंने वो तोड़ दिया। चलो हम 613 शरीयत के पूरे नहीं गिनते, हम सिर्फ 10 गिनते हैं। और लिखा है याकूब के खत में, जिसने एक हुक्म तोड़ा उसने पूरी शरीयत तोड़ दी। अगर हमने कभी खुदा का एक हुक्म भी तोड़ा हुआ है तो हम उनसे अलग नहीं, हम भी गुनाहगार हैं। और हर रोज कितने करते हैं हम अपने ऊपर कभी भी निगाह करना पसंद नहीं करेंगे, क्योंकि हमें अपनी बड़ी घिनौनी सूरत दिखेगी। कलाम का आईना पकड़ के अपनी सूरत देखेंगे ना तो हमें बड़ा बुरा चेहरा अपना दिखेगा, दागदार चेहरा होगा, क्योंकि उसमें हमें अपने गुनाह दिखेंगे। तो बाइबल कहती है कि सब इंसान गुनाहगार हैं, तो निजात की फिर सब इंसानों को जरूरत है। और गुनाह की वजह से हमारा चाल चलन भी निकम्मा और नाराज़ हो गया है। गुनाहगार होने की वजह से खुदा से जुदा हो गए। जब खुदा से हम जुदा हो जाते हैं तो फिर हम अपनी अकल पर चलते हैं, फिर हम इबलीस का हुक्म मानते हैं, फिर हम दुनिया की राहों पर चलते हैं, अपने दिल की ख्वाहिशों के पीछे चलते हैं, अपनी सोच से चलते हैं। तो हमारे काम काज, हमारे तौर तरीके, हमारा सलूक, हमारा रवैया, हमारा जिंदगी गुजारने का तरीका, सब कुछ निकम्मा और नाराज़ हो जाता है, गंदा हो जाता है, क्योंकि हम खुदा से दूर हो जाते हैं। इस वजह से खुदा से जुड़े रहें तो हम ठीक रहें। जब गुनाह हमारी जिंदगी में आ जाता है तो हम खुदा से दूर चले जाते हैं और फिर हमारा चाल चलन निकम्मा हो जाता है, गंदा हो जाता है। और पैदाइश की किताब 3 बाब पढ़े तो वहां सब कुछ अच्छा था। जैसे ही इबलीस एंटर होता है कहानी में, वो वरगलाता है, हव्वा काबू आ जाती है, वो आदम को साथ मिला लेती है, वो खुदा को नजरअंदाज करते हैं, खुदा का हुक्म नजरअंदाज करते हैं। खुदा ने खबरदार भी किया हुआ है, वार्निंग दी हुई है, लेकिन उसे वो इग्नोर करते हैं और गुनाह कर बैठते हैं। जैसे ही गुनाह करते हैं उनके तेवर बदल जाते हैं, उनका बिहेवियर बदल जाता है, उनके रवैये बदल जाते हैं। आदम तूने क्यों छुपाया, क्या तूने फल खा लिया, ये औरत जो तूने दी इसने मुझे खिलाया। खुदा को भी कह दिया कि तूने ये दी थी, रवैया बदल गया ना, चाल बदल गई, बंदे की टोन ही बदल गई है, तूने दी थी और इसने खिलाया मुझे। फौरन से पहला नतीजा बरामद हो गया कि चाल चलन, तौर तरीका, रवैये, सलूक, गुफ्तगू का लहजा, जिंदगी का तरीका, सब कुछ बदल गया। पहले जिस औरत के कहने पे खा लिया था, कोई चूचरा नहीं की, कोई बहस नहीं की, अब उसी पे इल्जाम लगा रहा है। जिस खुदा के हजूर में रहता था, जिससे खुश था, अब कहता है तूने ही ये दी थी, मेरी क्या गलती इसमें। तो चाल चलन पे असरअंदाज होता है गुनाह। गुनाह की वजह से हमारा चाल चलन बिगड़ गया। और यसाया 64 बाब भी ये बताता है कि हम गुनाह में रहे, हम मुद्दत तक इसी में रहे, हम क्या हम निजात पाएंगे। और हम तो सब के सब ऐसे हैं जैसे नापाक चीज, क्योंकि हम जब गुनाह कर लेते हैं तो हम गंदे हो जाते हैं, नापाक हो जाते हैं, खुद गंदे हो जाते हैं। और हमारी तमाम रास्तबाजी नापाक लिबास की मानिंद है। रास्तबाजी यानी हमारे काम काज, हमारा तौर तरीका, जीना, कुछ भी करना, नेकी भी बड़ी से बड़ी हमारी जो है ना, वो नापाक लिबास की तरह है, गंदा लिबास, ऐसी गलाजत के जिसे इंसान हाथ लगाना पसंद नहीं करता। फिर कभी इसकी वजाहत करेंगे ये क्या है, इस नापाक लिबास से क्या मुराद है। लेकिन ये जहन में रखिए कि ये ऐसी गंदगी है जिसे इंसान हाथ लगाना पसंद नहीं करता। उस पोशाक की तरह हमारे अच्छे काम हैं जो ऐसी गंदी है जिसे हाथ भी नहीं लगाया जा सकता। बादशाह बड़ा मशहूर था जुल्म करने में, लोगों को मारने में, खोपड़ियों के मीनार खड़े करता था, जिस तरफ ध्यान कर लेता फौजें ले चढ़ता اور ملک کے ملک قوموں کے قومیں تباہ کر دیتا. اس سے کسی نے پوچھا کبھی کوئی اچھا کام بھی کیا تو نے, کوئی کسی پہ نیکی کی ہو؟ بڑا ذہن پہ زور دیا تو کہا ہاں ایک یاد ہے, میں گھوڑے پہ جا رہا تھا تو ایک عورت نہر کے کنارے رو رہی تھی تو مجھے اس پہ ترس آ گیا. میں نے کہا پوچھوں تو صحیح کیوں رو رہی ہے, تو میں نے اس سے پوچھا کہ اے عورت کیا ہوا تجھے, تو کیوں رو رہی ہے؟ اس نے کہا میرا بچہ گر گیا ہے پانی میں, وہ ڈوب رہا ہے, میری مدد کر اسے نکال دے. میں نے وہ نکال دیا. کیسے نکالا؟ میں نے اپنا نیزہ نہر میں مارا, اس بچے کو اٹھا کے اس کی ماں کو دے دیا. ایسی نیکیاں ہیں ہماری, جو ہم نیکیاں بھی کرتے ہیں, جو ہم راست بازی کے کام کرتے ہیں نا خدا کے سامنے, وہ ناپاک لباس کی طرح ہیں, ان کی کوئی اہمیت نہیں, کیونکہ ان کے پیچھے بھی ہمارے ذہن میں کوئی نہ کوئی گناہ, کوئی گندی سوچ, کوئی گندی نیت, یا لالچ, یا تما, یا ہرس, یا ہوس ہوتی ہے. یہاں تک کہ ہم تو چرچ میں دیا ہوا ہدیہ بھی تمے سے دیتے ہیں, کوئی مدد امداد ہی لینی پڑ جاتی ہے. بچے کی, بیٹی کی, بیٹے کی شادی کے لیے چٹھی لینی پڑ جائے گی, چندہ دیا کرو ٹائم سے. نیت کیا ہے؟ اپنے کام. تو ہماری نیکیاں بھی اس قابل نہیں کہ خدا کے حضور وہ پسند کی جا سکیں, ہمارے تو اچھے کام بھی اس قابل نہیں کہ خدا کے حضور ہم پیش کر کے کہیں جی ہم نے یہ اچھے کام کیے ہیں. اور افسیوں دوسرا باب پہلی تین آیات, ہم اپنے گناہوں میں مردہ پڑے تھے, ہم دنیا کی روش پر چلتے تھے, ہوا کی عملداری کے حاکم یعنی ابلیس کی پیروی کرتے اور اپنے جسم کی خواہشوں میں زندگی گزارتے اور جسم اور عقل کے ارادے پورے کرتے. ہماری تو یہ حالت ہے گناہ کی وجہ سے. پطرس رسول نے پہلے خط کا پہلا باب اور 18 آیت تک کہا, تم جانتے ہو کہ تمہارا نکما چال چلن جو باپ دادا سے چلا آتا ہے, یعنی آدم اور حوا سے چل رہا ہے ہمارا نکما چال چلن, وہ گندا ناپاک چال چلن. تو ہمارا چال چلن تو اس قابل نہیں کہ وہ ہمیں نجات دلا سکے, ہماری راست بازی بھی اس قابل نہیں کہ وہ ہمیں بچا سکے, ہمارے نیک کام بھی اس قابل نہیں کہ خدا کے حضور وہ پسند آ سکیں. تو اس لیے چال چلن جتنا مرضی اچھا ہو ہمارا نجات نہیں دلا سکتا. ہمارے راست بازی بھی ناپاک لباس کی مانند ہے. افسیوں دوسرا باب 8 اور 9 آیت, نجات ہمارے کاموں کی وجہ سے ہمیں نہیں ملتی. کوئی یہ نہ کہے کہ میں نے خدا کے لیے اتنا کام کیا, جیسے یسو نے تمثیل بتائی تھی کہ دو آدمی دعا کرنے ہیکل میں آئے, ایک کہنے لگا دیکھ میں کتنا اچھا ہوں, میں ہفتے میں دو بار روزہ رکھتا ہوں, دائیہ کی پوری دیتا ہوں, نمازیں پوری پڑھتا ہوں, میں کوئی شرابی نہیں ہوں, میں نشے باز نہیں ہوں, میں کوئی حرام کار نہیں ہوں, میں اس محصول لینے والے کی طرح گناہ گار نہیں ہوں. ہم اپنے نیک کاموں کی وجہ سے نجات نہیں پا سکتے. ہم اگر یہ کہیں کہ جی ہم نے بڑے اچھے کام کر لیے ہیں تو ہمیں خدا نجات دے دے, یہ نہیں ہو سکتا, کیونکہ ہمارے اچھے کام بھی, ہمارے راست بازی کے کام بھی خدا کے حضور ناپاک لباس کی طرح ہے, وہ اس قابل نہیں کہ ہمیں نجات دلوا سکیں. فلپیوں تیسرا باب 4 آیت سے 9 آیت تک پولوس رسول اپنے آپ کے بارے میں کہتا ہے, اپنے بارے میں کہتا ہے کہ میں یہودی ہوں, عبرانی ہوں, بنیامینی قبیلے سے ہوں, فریسی ہوں, اور شریعت کی راست بازی کے اعتبار سے بے عیب. وہ کہتا ہے میں نے شریعت کے ایک ایک حکم پر عمل کیا ہوا ہے. شریعت پکڑ لو اور ایک ایک حکم میرے سامنے بولتے جاؤ اور تم مجھے بے عیب پاؤ گے, میں نے ایک حکم نہیں توڑا, میں ایسا تھا. لیکن جب وہ خداوند یسوع مسیح کے نور میں آتا ہے, جب وہ یسوع مسیح کے جلال کو دیکھ لیتا ہے, جب یسوع اس پر ظاہر ہو جاتا ہے, تو پھر تیموتھیس کا پہلا خط ہے اور پہلا باب اور 15 آیت, اس میں پولوس رسول ہی لکھتا ہے یہ بات ہر طرح سے سچ اور قبول کرنے کے لائق ہے کہ مسیح یسوع گناہگاروں کو نجات دینے کے لیے دنیا میں آیا, جن میں سب سے بڑا मैं हूं। जब यस्सु के नूर में हम आते हैं तो हमारी रास्तबाजी हमें पता चलता है, ये तो नापाक लिबास की मानिंद थी, ये तो इस काबिल नहीं कि इसे खुदा के हजूर हम इतरा कर फख्र करके पेश कर सके। तो इसलिए वो कहने पे मजबूर हो जाता है कि सबसे बड़ा गुनहगार तो मैं हूं कि जिसके लिए यस्सु इस दुनिया में आया मुझे निजात देने के लिए। तो हमारा चाल चलन हमें निजात नहीं दिला सकता। तो ये बात समझ लें कि दुनिया के किसी भी शख्स का चाल चलन कितना ही अच्छा क्यों ना हो, उसके चाल चलन, उसके तौर तरीके, उसके गुफ्तगू, उसके रवैयों, उसकी सोच, उसके कामों, उसके जिंदगी के तौर तरीके की वजह से उसे निजात नहीं मिलेगी। फिर कैसे मिलेगी? तो उसका नाम यस्सु रखना, क्योंकि वही अपने लोगों को उनके गुनाहों से निजात देगा। जब मैदान में चरवाहे थे तो उन पर नूर चमका, फरिश्ता वहां मौजूद हुआ, उसने कहा मैं तुम्हें बड़ी खुशी की बिशारत देता हूं कि आज दाऊद के शहर में तुम्हारे लिए एक मुनजी पैदा हुआ है, यानी मसीह खुदामंद। निजात देने वाली एक ही हस्ती है जिसने खुद कहा इब्ने आदम खोए हुओं को ढूंढने और निजात देने आया है। अमाल बाब नंबर 4:12 आयत, और किसी दूसरे के वसीले से निजात नहीं, क्योंकि आसमान के तले आदमियों को कोई दूसरा नाम नहीं बख्शा गया जिसके वसीले से हम निजात पा सके। चाहे कोई भी नाम है, चाहे किसी भी मुल्क से ताल्लुक है, चाहे कोई भी जुबान बोलने वाला है, चाहे कोई भी सिंफ या जेंडर है, मर्द है या औरत है, जवान है, बुजुर्ग है या बच्चा है, किसी भी दौर या जमाने से उसका ताल्लुक है, कोई और हस्ती निजात दहिंदा नहीं है सिवा एक के, और वो है मेरा और आपका खुदावंद यस्सु मसीह। उसके सिवा कोई और निजात नहीं दे सकता। रोमियो बाब नंबर 6:23, गुनाह की मजदूरी मौत है, मगर खुदा की बख्शिश हमारे खुदावंद यस्सु मसीह में हमेशा की जिंदगी है। और जैसे अभी मैंने कहा, पौलुस लिखता है तिमोथियुस के पहले खत में 1:15 आयत, ये बात हर तरह से सच और कबूल करने के लायक है कि मसीह यीशु गुनाहगारों को निजात देने के लिए दुनिया में आया। सिवाय यीशु के किसी और के वसीले से निजात नहीं मिल सकती। हमारे काम करना, हमारा खैरातें देना, हमारा रोजे रखना, हमारा इबादतें करना, हमारा बड़े सोसाइटी में काम करना, नेकियां करना, रास्तबाजी के काम करना, ये निजात नहीं दिला सकते। इफिसियों के खत में लिखा है कि निजात हमारे कामों की वजह से नहीं है, ताकि कोई उस पर फख्र ना करे। सिर्फ यस्सु के वसीले से निजात है। और कैसे हमें मिलती है? यस्सु पर ईमान लाने से हम निजात पाते हैं। खुदा ने दुनिया से ऐसी मोहब्बत रखी कि उसने अपना इकलौता बेटा बख्श दिया, ताकि जो कोई उस पर ईमान लाए हलाक ना हो बल्कि हमेशा की जिंदगी पाए। रोमियो बाब नंबर 10:9 आयत से शुरू करें तो उसमें खुलासा यह लिखा हुआ है कि निजात के लिए ईमान दिल से लाया जाता है और इकरार मुंह से किया जाता है, और जो कोई ईमान लाएगा निजात पाएगा। और ईमान कैसे पैदा होता है? सुनने से, और सुनना मसीह के कलाम से। मसीह का कलाम सुनो, ईमान पैदा होगा, उस ईमान के वसीले से हम निजात पाते हैं। मसीह पर ईमान लाए बगैर कोई भी शख्स किसी भी कौम, कबीले, उम्मत, अहले जुबान से उसका ताल्लुक है, किसी भी खित्ते से ताल्लुक है उसका, मसीह पर ईमान लाए बगैर वो निजात नहीं पा सकता। एक ही शर्त है निजात की, और वो है खुदावंद यस्सु मसीह पर ईमान। कैसा ईमान? जो इस पाक किताब के मुताबिक है। कई लोगों का ईमान है उस पर, लेकिन अधूरा नामुकम्मल है। इस किताब में जो ईमान मिलता है, वैसा ईमान यस्सु पर रखें तो निजात मिलती है। वो खुदा का बेटा है, वो खुदा का कलिमा है, वो खुदा है, वो इंसान बना और फिर सलीब पर مر گیا، دفن ہوا، اور تیسرے دن جی اٹھا، آسمان پر موجود ہے باپ کے دہنے ہاتھ، اور اس کا روح زمین پر اس وقت کام کر رہا ہے۔ مختصراً یہ ایمان ہے۔ اگر اس میں سے کوئی ایک آدھا نقطہ کم کوئی کر دے تو ایمان مکمل نہیں ہے، وہ ایمان نجات پانے کے لائق نہیں ہے۔ تو ہمارا چال چلن، ہمارے کام کاج، ہمارا اچھا زندگی گزارنے کا طریقہ ہمیں نجات نہیں دے سکتا۔ نجات صرف یسوع کے وسیلے ہے اور اس پر ایمان لانے سے ہے، اور یہ نجات خدا کے فضل سے ہمیں ملتی ہے۔ خدا کے فضل ہی سے ہمیں ایمان ملتا ہے، اور خدا کے فضل ہی سے ہمیں نجات ملتی ہے۔ فضل کیا ہے؟ جس مہربانی کے ہم حقدار نہیں ہیں، جس کے لیے ہم نے کوئی محنت نہیں کی۔ آپ مزدوری کرتے ہو، آپ کو اس کی اجرت ملتی ہے، معاوضہ ملتا ہے، اس کا لیبر چارجز ملتے ہیں، یہ آپ کا حق ہے جس کے لیے آپ نے محنت کی۔ لیکن اگر کوئی شخص ایسے ہی آپ کے پاس آئے اور آپ کو کہے کہ یہ لے لیجئے، میری طرف سے آپ کے لیے گفٹ ہے، اور آپ کہیں کیوں دے رہے ہو؟ بس خوشی میں دے رہا ہوں، یہ فضل ہے۔ کچھ کیے بغیر، جس پہ آپ کا حق نہیں، وہ مہربانی، وہ نیکی آپ پر ہو جائے، the favor that you don't deserve, that is grace، وہ فضل ہے جس کے آپ حقدار نہیں، وہ مہربانی آپ پہ ہو جائے۔ تو نجات اور ایمان خدا کے فضل سے ملتا ہے۔ ایمان کیسے پیدا ہوتا ہے؟ سننے سے، اور سننا مسیح کے کلام سے۔ اور رومیوں کے 10ویں باب میں لکھا ہوا ہے کہ جب تک کوئی بھیجا نہ جائے، وہ منادی نہ کرے، لوگ کیسے کلام سنیں گے؟ کلام سننے کے لیے کوئی چاہیے کہ جو آپ کو سنائے، وہ سنانے والا خدا کی طرف سے بھیجا جاتا ہے۔ جاؤ ساری خلق کے سامنے انجیل کی منادی کرو، سب قوموں کو شاگرد بناؤ، اور انہیں باپ اور بیٹے روح القدس کے نام سے بپتسمہ دو، اور انہیں ان باتوں کی تعلیم دو جن کا میں نے تمہیں حکم دیا ہوا ہے۔ خداوند بھیجتا ہے خادموں کو، ہمیں خداوند بلاتا ہے، میری خدمت میں آ اور لوگوں کو انجیل سنا، لوگوں کو میرا کلام سنا، تاکہ وہ ایمان لائیں اور نجات پائیں۔ خدا فضل کرتا ہے اور کلام ہم تک پہنچتا ہے۔ اور ایمان روح القدس کی نعمت ہے، خدا پاک روح کی نعمتوں میں سے ایک نعمت ہے۔ قرنتیوں کا کے نام لکھا ہوا پہلا خط ہے، اس کے 12ویں باب میں روح القدس کی 9 نعمتوں کا ذکر ہے۔ علمیت کے کلام کی نعمت، حکمت کے کلام کی نعمت، اور ایمان کی نعمت، معجزات کی نعمت، شفا کی نعمت، نبوت کی نعمت، روحوں کے امتیاز کی نعمت، غیر زبانوں کی نعمت، اور ان کے ترجموں کی نعمت۔ 9 نعمتوں کا ذکر ہے، ان میں سے ایک نعمت ایمان ہے۔ ہمیں خدا ایمان عطا کرتا ہے، کلام خدا بخشتا ہے، سنانے والا خدا بھیجتا ہے، اور ہم سنتے ہیں۔ خدا پاک روح ہمارے اندر ایمان پیدا کر دیتا ہے، اور ہم اس مقام پہ آ جاتے ہیں جہاں خداوند اس ایمان کو دیکھتا ہے اور فضل کرتا ہے، اور پھر ہمیں گناہ اور اس کے اثرات سے نکال کر زندگی میں لے آتا ہے، اور پھر ہمیں اپنے بیٹے اور بیٹیاں بنا لیتا ہے، کیونکہ جتنوں نے اسے قبول کیا اس نے انہیں خدا کے بیٹے اور بیٹیاں بننے کا حق بخشا۔ جہاں لفظ فرزند آیا ہے نا اردو ترجمے میں، اصل زبان میں اس کا مطلب بیٹے نہیں ہے، بچے۔ جو بچوں کا جو ڈاکٹر ہوتا ہے اس کو کیا کہتے ہیں؟ پیڈیاٹریشن، پیڈیاٹرک وارڈ، بچوں کی وارڈ، اس میں لکھا ہوتا ہے یہ صرف لڑکوں کے لیے ہے۔ بیٹیاں بھی تو وہی دیکھیں، کیونکہ اس لفظ کا مطلب ہے بچے، چلڈرن، ان میں لڑکے لڑکیاں سب شامل ہیں۔ تو جہاں جہاں بائبل میں لفظ فرزند استعمال ہوا ہے نا، وہاں لڑکے لڑکیاں دونوں شامل ہیں۔ تو خدا نے انہیں بیٹے اور بیٹیاں بننے کا حق بخشا ہے۔ سو نجات یسوع کے وسیلے ہے، کسی اور کے وسیلے نہیں، اس پر ایمان لانے سے ہے۔ خدا کے فضل سے ہمیں نجات ملتی ہے، اور نجات کا اثر ہمارے چال چلن پہ کیا ہوتا ہے؟ نجات جب ہم پا لیتے ہیں تو ہم نکمے اور ناراست چال چلن سے بھی نجات پا لیتے ہیں۔ تمہارا نکما چال چلن جو باپ دادا سے چلا آتا تھا، اس سے تمہاری خلاصی سونے چاندی یا فانی چیزوں سے نہیں، بلکہ بے داغ اور بے عیب برے کے بیش قیمت خون سے ہوئی ہے، یسوع کے جان دینے سے، उसका अपना खून बहा देने से हमें उस निकम्मे चाल चलन से भी आजादी मिल जाती है। जब हम निजात पाते हैं, जब हम यस्सु पर ईमान ले आते हैं, यस्सु को अपना निजात दहिंदा खुदावंद और बादशाह मान लेते हैं, तो खुदा हमारा निकम्मा चाल चलन भी खत्म कर देता है और हमें एक नया चाल चलन दे देता है, नया कंडक्ट, नया वे ऑफ लाइफ दे देता है, नई जिंदगी दे देता है। तुम जो पहले गुनाहों में मुर्दा पड़े हुए थे, मसीह यस्सु के मुर्दों में से जी उठने के सबब अब तुम भी जिंदा कर दिए गए हो और तुम्हें मसीह में एक नई जिंदगी मिल गई है। तो निजात चाल चलन की वजह से नहीं मिलती, निजात यस्सु के वसीले है, ईमान लाने से है, खुदा के फजल से है। और निजात पाने के बाद हमारा निकम्मा चाल चलन हमसे दूर कर दिया जाता है और हमें एक नया चाल चलन दिया जाता है कि तुम अब ये अपना लो। और निजात पाने से हमें नेक चाल चलन अपनाने की तौफीक मिलती है। पहला कनेक्शन यह है कि चाल चलन की वजह से हमें निजात नहीं मिलती। दूसरा कनेक्शन यह है निजात में और चाल चलन में कि निजात पालें तो चाल चलन निकम्मा जो है वो खत्म, एक नया चाल चलन हमें मिल जाता है। अब यह तीसरा कनेक्शन है कि निजात पाने से हमें तौफीक मिल जाती है कि हम एक नेक चाल चलन अपना लें। तितुस के नाम खत है, दूसरा बाब 11वीं आयत से, क्योंकि खुदा का वो फजल जाहिर हुआ है जो सब आदमियों की निजात का बायस है और हमें तरबियत देता है ताकि बेदीनी और दुनियावी ख्वाहिशों का इनकार करके इस मौजूदा जहान में परहेजगारी और रास्तबाजी और दीनदारी के साथ जिंदगी गुजारें और उस मुबारक उम्मीद यानी अपने बुजुर्ग खुदा और मुनज्जी यीशु मसीह के जलाल के जाहिर होने के मुंतजिर रहें जिसने अपने आप को हमारे वास्ते दे दिया ताकि फिदिया होकर हमें इस तरह की हर तरह की बेदीनी से छुड़ा ले और पाक करके अपनी खालिस मिल्कियत के लिए एक ऐसी उम्मत बनाए जो नेक कामों में सरगरम हो। निजात मिली और वही फजल हमें तरबियत देता है, यस्सु के वसीले हमें उम्मत बनाया गया है, हमें तौफीक मिलती है, हमें तरबियत मिलती है ताकि हम नेक काम करने के काबिल हो जाएं। तो निजात पाने से हमें तौफीक मिल जाती है कि हमारा चाल चलन नेक हो सके। जब हम यस्सु को कबूल कर चुके हैं तो फिर हमें इस बात का एहसास होना चाहिए कि मुझे गंदा और निकम्मा चाल चलन छोड़ देना है, गुनाह वाली जिंदगी छोड़ देनी है और मुझे यीशु मसीह के पीछे चलना है, वो चाल चलन अपनाना है, वो ज़ाबता हयात, वो वे ऑफ लाइफ, वो कंडक्ट, वो बिहेवियर अपनाना है जो मसीह हमें ऑफर करता है, हमें पेश करता है कि तुम नेक चाल चलन अपना लो। मसीह में मिलने वाला नेक चाल चलन अपनाने की हमें तौफीक मिलती है निजात पाने से, और निजात पाने के बाद नेक चाल चलन हमारी जिम्मेदारी बन जाता है। अगर हमने निजात पा ली है, अगर हमने यीशु पर ईमान लाकर गुनाह और उसके असर से खुलासी पा ली है, तो फिर मेरी जिम्मेदारी है ये कि मैं अपना चाल चलन नेक रखूं, और चाल चलन भी नेक रखो ताकि गैर कौम वाले या अपने बेगाने मिक्स जो भी इंसान है वो तुम पर इल्जाम ना लगाए। खुदा का कलाम ये सिखाता है हमें कि हम जब गुनाह के असर से छूट गए हैं तो हम अपना बदन रास्तबाजी के लिए खुदा के हवाले कर दें। रोमियो बाब नंबर 6:12-13 आयात, पस गुनाह तुम्हारे फानी बदन में बादशाही ना करे कि तुम उसकी ख्वाहिशों के ताबे रहो। अपने आजाद नारास्ती के हथियार होने के लिए गुनाह के हवाले ना करो बल्कि अपने आप को मुर्दों में से जिंदा जानकर खुदा के हवाले करो और अपने आजा रास्तबाजी के हथियार होने के लिए खुदा के हवाले करो। इफिसियों 2 यह सिखाता है कि हमें निजात मिली है ईमान के वसीले, फजल ही से निजात मिली है, कामों से निजात नहीं मिली, और हम यीशु मसीह में नए मखलूक हुए हैं किस लिए। इफिसियों 2:10 आयत जरा देखिए, क्योंकि हम उसी की कारीगरी हैं और मसीह यीशु में उन नेक आमाल के वास्ते मखलूक हुए جن کو خدا نے پہلے سے ہمارے کرنے کے لیے تیار کیا تھا۔ جب ہم یسوع مسیح میں نئے سرے سے پیدا ہو گئے، جب ہم نے یسوع کے وسیلے نجات پا لی ہے، تو پھر ہمیں اب وہ نیک کام کرنے ہیں جو خدا نے ہمارے لیے تیار کیے ہیں۔ میری اور آپ کی ذمہ داری بن جاتی ہے کہ ہم پرانے گندگی والے کام چھوڑ دیں اور وہ کام کریں جو خدا چاہتا ہے کہ ہم کریں۔ ہمارا چلنا پھرنا، کھانا پینا، بات چیت کرنا، ملنا برتنا، ہنسنا کھیلنا، ہماری پارٹیز، ہمارے غم، سب کچھ خدا کی مرضی کے مطابق ہونے چاہیے، خداوند یسوع مسیح سے پائی گئی نجات کے تحت ہونے چاہیے۔ ہم واپس ان گناہوں میں نہ جائیں جن سے یسوع نے ہمیں چھڑا لیا ہے۔ اگر ہم واپس لوٹ جاتے ہیں تو اس میں مسیح کا تو کوئی قصور نہیں، وہ ہماری اپنی مرضی، اپنی چوائس ہے۔ لیکن نجات ہمیں نیا چال چلن عطا کرتی ہے اور ہم پہ ذمہ داری ڈال دیتی ہے کہ ہم اس نئے چال چلن کے مطابق جئیں، ہماری زندگی ویسی ہو جیسا وہ نیا چال چلن ہے۔ تیتوس دوسرے باب کی آیات جو پڑھی گئی کہ خداوند نے ہمیں نجات دی ہے اور ہمیں تربیت دیتا ہے اور اس نے ہمیں چھڑایا ہے، کس لیے؟ تاکہ ہم نیک کاموں میں سرگرم ہوں، پرانے کام چھوڑ دیں، بدی والے۔ اور متی پانچواں باب سولہویں آیت، تمہاری روشنی آدمیوں کے سامنے چمکے، وہ تمہارے نیک کاموں کو دیکھ کر تمہارے باپ کی جو آسمان پر ہے تمجید کریں۔ سو عزیزو، there are three connections between salvation and conduct۔ تین کنیکشن ہیں، تین تعلق ہیں۔ پہلا کہ چال چلن کی وجہ سے چاہے کیسا ہی کیوں نہ ہو نجات نہیں ملتی۔ دوسرا یہ ہے کہ نجات پانے سے ہم نکمے چال چلن سے بھی نجات پا لیتے ہیں، اور تیسرا، نجات پانے کے بعد ہمیں ایک نیا چال چلن ملتا ہے اور ہماری ذمہ داری ہے کہ اس چال چلن کے مطابق ہم نے جینا ہے۔ اگر کوئی نجات یافتہ نہیں ہے، کسی کو اپنی نجات کا یقین نہیں ہے، تو یہی نجات کا دن اور قبولیت کا دن ہے، یہی وقت ہے۔ خداوند کے حضور فریاد کیجئے، خداوند میں مانتا ہوں پولوس کی طرح کہ میں سب سے بڑا گناہگار ہوں، مجھے معاف کر دے۔ یسوع مسیح کو میں اپنا نجات دہندہ، خداوند اور بادشاہ قبول کرتا ہوں، وہ میرے لیے موا اور اس کے جی اٹھنے سے مجھے ایک نئی زندگی مل گئی ہے، اور میں اب اس نئی زندگی میں جینا چاہتا ہوں۔ بس اتنا سا کام ہے، اسے دل سے کرنا ہے، ایمان لانا ہے، نجات آپ پا چکے، اور خداوند آپ کو نیا چال چلن عطا کرتا ہے اس نجات کے نجات پانے کے ساتھ، اس میں ہمیں جینا ہے۔ سو یسوع کو قبول کرنا ہے، اس پر ایمان لانا ہے، اور وہ نیا چال چلن اپنانا ہے۔ یہ مت سمجھے کہ میں اچھے کام کروں گا تو نجات ملے گی، کاموں سے نجات نہیں، نجات پائی ہے اس لیے ہم نے اچھے کام کرنے ہیں، کیونکہ ہم نے بتانا ہے کہ اب میں خداوند کا ہوں، میں خدا کا بیٹا اور بیٹی ہوں۔